अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बर्दियामा झुटो विवरण पेश गरी नागरिकता लिने 450 कारवाहीको सिफारिस। बर्दिया राजापुर हुँदै कैलाली जोड्ने सडक सञ्जाल नजोडिँदा यातायात सञ्चालन भएन।
अदालतको आदेशले नेपालगञ्जका दीपिका सोनीद्वारा नागरिकता प्राप्त। रुकुम जिल्ला डाक्टर विहीन, जाजरकोटमा औषधि अभाव कायम।
प्रदेश 7 खोटो संकलनको विषयमा विवाद। संकलनमा स्थानीय सरकारको रोक। कर्णालीको बजेट तयार, नीति तथा कार्यक्रममाथि छलफल सुरु।
र आज अक्षय तृतीया पर्व मनाइँदै नेपालगञ्ज आशीर्वाद T20 हिजोको खेलमा एब्रोल र एनआइसी विजय।
सनराइज बैंकको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बीमा, दुर्घटना हुँदा स्वास्थ्यको बीमा, अस्पतालमा भर्ना हुँदाको स्वास्थ्य बीमा, एकपल्ट बुझ्नै पर्यो नि।
सनराइज बैंक हामी सँगसँगै।
पश्चिम डायरीको सुरुमा बर्दियामा झुटो विवरण पेश गरी नागरिकता लिएका 450 जनालाई कारवाहीको सिफारिस गरेको सन्दर्भ रहेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले नागरिकता लिन झुठो विवरण पेश गर्ने 450 जनालाई कारवाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। तीमध्ये 125 जना राजापुर बजारका मात्र रहेका छन्। गैर नागरिकले नेपाली नागरिकता लिएको उजुरी परेपछि प्रशासनले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा झुठो विवरण पेश गरेको देखिएको र थप छानबिन सहित कारवाही गर्न सिफारिस गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले छानबिन सहित कारवाहीका लागि 450 भन्दा बढी नागरिकता गृह मन्त्रालयमा पठाएको बताउनु भयो। कारवाही प्रक्रिया छिट्टै सुरु हुन्छ। उहाँले भन्नुभयो, तीमध्ये राजापुर बजारबाट 125 जनाको झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ। राजापुर बजारमा व्यवसाय गर्ने उद्देश्यले अधिकांश नागरिक भारतीय नागरिक बसोबास गर्दै आएका छन्। बर्दिया, गुलरिया, राजापुर लगायत स्थानमा गैर नेपाली नागरिकले नागरिकता लिने गरेको उजुरी प्रशासनमा परेको थियो। कान्तिपुरमा खबर छ।
अदालतको आदेशले दीपिका सोनीले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 8 बस्ने दीपिका सोनीले मिति 2073 असार 7 गते नगरपालिकाको सिफारिस सहित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा जानुभएको थियो। बुबाको मृत्यु भइसकेकाले आमाको नामबाट नागरिकता लिन गएकी दीपिकालाई प्रशासनले नागरिकता दिन इन्कार गरेकाले परमादेशको आदेशद्वारा नागरिकता दिलाई पाउन भनी मिति 2073 चैत्र 27 गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निवेदन दिनुभएको थियो। अदालतको आदेशले नागरिकता पाइन दीपिकाले शीर्षकमा दैनिक नेपालगञ्जमा खबर छ।
पुल निर्माण भएको 3 वर्षपछि सामुदायिक वन हुँदै सडकका लागि रुख कटान गर्न EIA वातावरण प्रभाव मूल्याङ्कन नभएका कारण सञ्चालनमा आएको छैन। बर्दिया जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित पुल निर्माण भएको करिब 3 वर्ष बित्दा पनि सडक सञ्जालले नजोडिँदा चारपाङ्ग्रे सवारी साधन आउजाउ हुन सकेको छैन। हुलाकी आयोजना अन्तर्गत उक्त सडकमा पर्ने रुख कटानका लागि वातावरणीय प्रभावको मूल्याङ्कन भएकाले चाँडै निर्माण हुने जनाइएको छ। शक्तिघाट स्थित पुल जोड्ने खण्डमा जङ्गल भएकाले निर्माणको काम रोकिएको हो। कान्तिपुरमा खबर छ।
प्रदेश सातमा खोटो संकलनका विषयमा विवाद सुरु भएको छ। संघीय सरकारको अनुमतिमा खोटो संकलन गरिरहेका कम्पनीलाई स्थानीय सरकारले रोक लगाएको छ। जिल्ला वन कार्यालय बैतडीले अनुमति दिएको भए पनि पाटन नगरपालिकाले खोटो संकलनमा रोक लगाएको हो। नगरपालिकाले वन पैदावारमाथि आवश्यक कार्ययोजना बनाउने जनाउँदै तत्काल खोटो संकलन गर्न नदिइने जनाएको छ। जथाभावी खोटो संकलनले वन क्षेत्र विनाश हुन थालेको नगरपालिकाले जनाएको छ। निश्चित मापदण्ड नीति नियम नहुँदा सल्लेरी वन सुक्दै गएका छन्। बाढी पहिरोको समस्या त बढेको छ नै, पानीका मुहान पनि सुक्न थालेका छन्। नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले भन्नुभयो, खोटो संकलन गरिएको अधिकांश वन सुक्दै गएको नगरपालिकाको अध्ययनमा देखिएको उहाँले बताउनुभयो। केन्द्रको अनुमति, स्थानीय सरकारको रोक, नयाँ पत्रिका दैनिकमा अमर भट्टराईले बैतडीबाट र तेजराज भट्टले धनगढीबाट खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। यसै साता नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। हिजो साँझ बसेको मन्त्री परिषदको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ। केही कार्यक्रमका विषयमा छलफल गर्न बाँकी रहेकाले आज पुनः मन्त्री परिषद बैठक बस्ने जनाइएको छ। नयाँ पत्रिकामा खबर छ।
रुकुम जिल्लाभर सिङ्गो एउटा जिल्लामा डाक्टरको मात्र दरबन्दी छ, तैपनि डाक्टर छैनन्। गत असोज 20 गते छुट्टै जिल्लाका रूपमा कामकाज सुरु गरे यता डाक्टरविहीन बनेको हो। पुथा उत्तरगङ्गा गाउँपालिका 12 स्थित कोल प्राथमिक स्वास्थ्य केन्द्रमा एक डाक्टरको दरबन्दी छ। कोलमै दरबन्दी भएका डाक्टर सबिन पोखरेल जिल्ला अस्पताल रुकुम पश्चिमको प्रमुखमा सरुवा भएपछि यहाँ डाक्टर नभएका हुन्। हरि गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता महाकाली अञ्चल अस्पतालमा आइसियू सञ्चालनका लागि जडित उपकरणमा माकुरोको जालो लाग्न थालेको छ। उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको आइसियू कक्ष सञ्चालनमा आउन नसकेपछि उपकरणमा जालो लाग्न थालेको हो। उता जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा 3 लाख रुपियाँ मात्र विनियोजन गर्यो। उक्त रकमबाट केही कार्टुन औषधि खरिद गर्यो। केही महिना अघि उक्त गाउँपालिकामा 13 जनाको ज्यान जाने गरी फैलिएको भाइरल ज्वरोको उपचार गर्दा गर्दा उक्त औषधि सकियो। अहिले त्यहाँका स्वास्थ्य संस्था औषधिविहीन छन्। सरकारले निशुल्क दिने भनी घोषणा गरेका अधिकांश औषधि स्वास्थ्य संस्थामा पाइँदैनन्। जाजरकोटबाट राजेन्द्र कार्की र महेन्द्रनगरबाट विष्णु प्रसाद देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बर्दिया सदरमुकामभित्र बढ्दो छाडा गाई गोरु नियन्त्रण गर्ने गौशाला निर्माणका लागि गुलरिया नगरपालिकाले 15 लाख रुपियाँ सहयोग गरेको छ। 5 बिघामा गौशाला निर्माणका लागि सहयोग उपलब्ध गराएको नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो। गुलरिया नगरपालिका र स्थानीयको सहयोगमा सामुदायिक वन क्षेत्रमा गौशाला निर्माण सुरु भएको छ। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा सत्य निरूपण तथा मेलमिलाप आयोगको आगामी कार्ययोजना।
छिटोभन्दा छिटो हामीले जे जति अनुसन्धान काम पूर्ण गरिसकेका छौँ त्यो अनुसन्धानलाई हामी अगाडि बढाउँछौँ। त्यसका लागि हामी परिपूरणको लागि नेपाल सरकारलाई पठाउँछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
सहर जानु, काम गर्नु, मेहनत गर्नु, जानु अघि आफै बुझ्नु, अरूको भर्ना पर्नु।
स्वदेश विदेश जहाँ भए नि काम गर्ने मेलो लगन चिल र मेहनतीलाई सधैँ छेलो खेलो।
हजुर, मिलेर यस्ता रोजगारीका विकल्पहरू सृजना गरौँ जहाँ महिलाले सुरक्षित र सम्मानित भई ढुक्कले काम रोज्न पाउन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
Hyundai Traffic Safety।
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ, अनावश्यक हर्न नबजाऊ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
Yo Krishna Sar FM
94 MHz Krishna Sar Jattike Tej.
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद सरकारले थप गरेपछि आयोगले द्वन्द्व पीडितको परिपूरणका लागि विधेयक मस्यौदा निर्माणको कामलाई अहिले प्राथमिकतामा राखेको छ। अहिले विधेयक मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। यसका साथै 7 प्रदेशमा आयोगको मुकाम कार्यालय खोल्ने निर्णय पनि भएको छ। आयोगसँग द्वन्द्व पीडितहरूले दिएको उजुरीको चाङ नै छ। ती सबैको छानबिन गरेर पीडितहरूलाई न्याय दिने चुनौती पनि आयोगमा छ। यी चुनौती आयोगले कसरी पूरा गर्छ? द्वन्द्व पीडितहरूले आयोगबाट आश गर्ने ठाउँ छ कि छैन? आयोगका सदस्य मञ्चला झा।
अहिले हामीले अब आयोगको मुकाम कार्यालयहरू जुन 7 हामीले खोलेका छौँ त्योभन्दा बढी विस्तार गर्ने भनेर हामी 77 विस्तार गर्ने भनेर निर्णय गरेका छौँ। जहाँ जहाँ द्वन्द्वको बढी प्रभाव छ र बढी फाइलहरू छन् त्यहाँ चाहिँ बढी टोली खटाएर छिटोभन्दा छिटो काम गर्ने भन्ने हाम्रो चाहना हो। र यसका लागि हामीले नेपाल सरकारलाई आर्थिक सहयोगको लागि यसमा चाहिने कर्मचारीको लागि पनि लेखेर पठाइसकेका छौँ होइन। र सरकारले जति छिटो हामीलाई यसको लागि आर्थिक सहयोग र कर्मचारी प्रदान गर्छ त्यति छिटो हामी यसको कामहरू विभिन्न जिल्लाहरूमा मुकाम कार्यालयहरू खोलेर अनि हामी काम सुरु गर्छौँ। र अर्को काम हामीले अहिले रिटायरेसन पोलिसी अर्थात् परिपूरण सम्बन्धी जुन हाम्रो ड्राफ्ट छ त्यो तयारीको अन्तिम चरणमा छौँ, जसका लागि हामीले 7 प्रदेशमा कार्यक्रम गऱ्यौँ र पीडितहरूको चाहना के छ, परिपूरण कस्तो कस्तो चाहने हो त्यो अनुसारको हामी ड्राफ्ट बनाउँदैछौँ।
प्रदेश मुकाम तोक्ने काम चाहिँ कहिलेसम्म सकिन्छ?
होइन, प्रदेश मुकाम त अब यस्तो छ, हामीले त निर्णय गऱ्यौँ होइन, तर अब सरकारले त्यसको लागि बजेट दिनु पर्यो नि त। बजेट त्यति दिएन भने त कसरी अगाडि बढ्छ काम? किनभने हामीले 70,600 हामीसँग उजुरी छ र त्यो उजुरीहरूलाई 7 जुन मुकाम खोलेका छौँ त्यो मात्रै पर्याप्त छैन त्यसका लागि। त्यसैले छिटो भन्दा छिटो काम होस् भनेर हामी विभिन्न जिल्लाहरूमा यो फाइलहरू पठाएर अध्ययन गराउने भन्ने निर्णय गरेका छौँ। र सरकारले जति छिटो यसको लागि हामीलाई आर्थिक सहयोग जनशक्ति प्रदान गर्छ त्यति छिटो काम अगाडि बढ्छ।
अनि तपाईँहरूले अब 7 पुगेर छलफल गर्नुभयो र मस्यौदाको पनि अब अन्तिम तयारीमा छौँ भन्ने कुरा गर्नुभयो, के पाउनुभयो तपाईँहरूले 7 अवलोकन गर्दाखेरि?
अब पीडितहरूले बालबालिकाको निशुल्क शिक्षाको कुरा गरेका छन्, उनीहरूको घर अर्थात् बसोबासको कुरा गरेका छन्, त्यस्तै पीडितहरूले एक परिवार एक रोजगारको कुरा गरेका छन्, त्यस्तै पीडितहरूले आफ्नो प्रियजन जसलाई गुमाउनु भएको छ आफ्नो परिवारको नाममा केही पार्क कहीँ बाटोघाटो कहीँ चाहिँ स्मारक बनाइदिने भन्ने किसिमको उहाँहरूले चाहना राख्नु भएको छ। त्यो सबै चाहनाहरू 7 प्रदेशका पीडितहरूको जुन आएछ त्यसले हामी अब कम्पाइल गरेर प्रतिवेदन त्यो बनाउँछौँ र त्यसमा चाहिँ हामी अब नेपाल सरकारलाई त्यो अनुसार निर्णय गरेर पठाउँ।
अब नीतिगत रूपमा निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने पाटो त छँदैछ, तर अहिले तत्कालको लागि चाहिँ उहाँहरूलाई केही राहतको लागि उहाँहरूको केही सन्तुष्टिको लागि चाहिँ त्यस्तो केही कार्यक्रमहरू सार्वजनिक गर्दै हुनुहुन्छ द्वन्द्व पीडितहरूका लागि?
तर आयोगले अब अहिले चाहिँ क्षतिपूर्तिको रूपमा केही बाँड्ने छैन, अधिकारै छैन, अहिले दिएको पनि छैन अहिले। र हामी चाहिँ यसको लागि खालि त्यो रिपेरेसन पोलिसी बनाएर मात्रै सरकारले त्यो फरवर्ड गरेपछि मात्रै हुन्छ। सबभन्दा पीडा के छ भने त्यो यौनजन्य हिंसा र बलात्कृत महिलाहरूको पीडा छ, उहाँहरूले केही पनि पाउनु भएको छैन राहत। अहिलेसम्म क्षतिपूर्ति सरकारबाट केही पनि प्राप्त गर्नु भएको छैन। उहाँहरूसँग हामी एउटा छुट्टै कन्सल्टेसन अर्थात् पीडितहरूसँग भेटेर हामी गोप्य रूपमा उहाँहरूको पनि चाहना के छ, द्वन्द्वबाट के अरे द्वन्द्वपीडित जुन यौनजन्य हिंसा पीडित महिलाहरू हुनुहुन्छ उहाँहरूले के खोज्नु भएको छ परिपूरणको लागि, उहाँहरूको इच्छा के छ, अलि राहत महसुस हुन्छ भनेर हामी पनि गर्दैछौँ। त्यो पनि त्यो अत्यन्त गोप्य तरिकाले गर्दैछौँ। त्यसको लागि छुट्टै छुट्टै हामी महिलाहरूलाई अर्थात् बलात्कृत र द्वन्द्वपीडित यौनजन्य हिंसा पीडित महिलाहरूलाई भेटेर समेटेर अनि हामी नेपाल सरकारलाई बुझाउँछौँ।
अब द्वन्द्वपीडितहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
होइन, द्वन्द्व पीडितहरूलाई त म के भन्छु भने उहाँहरूले धेरै धैर्य गर्नुभएको छ। वास्तवमा अब 20 वर्ष 18 वर्षदेखि उहाँहरू प्रतीक्षारत हुनुहुन्छ। उहाँहरूले हामीसँग आशा गर्नु र हामी माथि विश्वास गर्नु पनि स्वाभाविक हो। उहाँहरूलाई कस्तो छ भने छिटोभन्दा छिटो होस् भन्ने चाहना हो र हाम्रो पनि त्यही चाहना हो। तर ऐन पनि संशोधन अहिलेसम्म भएको छैन, केही ऐनका त्रुटिहरू छन्, व्यवधानहरू छन्, जसले गर्दा भोलिका दिनमा उहाँहरूको मुद्दाहरूलाई सम्बोधन गर्न हामीलाई गाह्रो छ। र त्यस्तै अब यदि पर्याप्त आर्थिक स्रोत साधन जनशक्ति प्राप्त भएन भने हामी त्यो कामहरूलाई अगाडि बढाउन पनि अवस्थामा अलिक गाह्रो हुन्छ हामीलाई। तर जे जति छ, मेरो एउटा के व्यक्तिगत पनि र आयोगको एउटा पदाधिकारीको हिसाबले पनि के भन्न चाहन्छु भने छिटोभन्दा छिटो हामीले जे जति अनुसन्धान काम पूर्ण गरिसकेका छौँ त्यो अनुसन्धानलाई हामी अगाडि बढाउँछौँ। त्यसका लागि हामी परिपूरणको लागि नेपाल सरकारलाई पठाउँछौँ। तपाईँहरूको धैर्यको लागि म धन्यवाद दिन चाहन्छु र तपाईँ आज अलिकति अझ धैर्य गरिदिनुहोस्। अब आयोग चाहिँ अगाडि बढिरहेको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला छ। अब अर्को सन्दर्भ, नेपाल नेत्र ज्योति संघ बाँकी शाखा फत्तेबाल आँखा अस्पतालको 24 औँ जिल्ला सभा आज नेपालगञ्जमा हुँदैछ। संघका सभापति रतन कुमार टण्डनका अनुसार औपचारिक कार्यक्रम बीच प्रदेश पाँचका प्रमुख उमाकान्त झाले जिल्ला सभा उद्घाटन गर्नुहुनेछ। जिल्ला सभा शुभारम्भ अघि दानवीर फत्तेबाल आँखा अस्पतालका संरक्षक श्रीजङ शाह र धर्मपत्नी रुद्र कुमारी शाहलाई नेपालगञ्जमा रथारोहण गराइने भएको छ। उहाँहरूले 1 अर्ब बढी निजी सम्पत्ति अस्पताललाई दान दिनुभएको छ। अस्पताल प्रमुख डाक्टर कौशल कुमार वर्माले कार्यक्रम बारे भने भव्य कार्यक्रम बीच उहाँहरूलाई रथारोहण गराउन लागि हो बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्मको सडकमा पर्ने सबै खोला र नदीमा पक्की पुल बन्ने भएका छन्। छिन्चु जाजरकोट सडक खण्डमा पर्ने सबै खोला तथा नालाहरूमा आगामी 1 वर्षभित्र पुल बन्ने भएको छ। खोला र नदीमा पक्की पुल नभएका कारण जाजरकोट, सुर्खेत, सल्यान र रुकुमका नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिले नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। मत्स्य पुराण लगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ। यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ। शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ। आज माटो, तामा वा पित्तलको घडामा शर्बत राखेर ब्राह्मणलाई दान पनि गरिन्छ। यस्तो घडामा ब्राह्मण, विष्णु र शिव तिनै स्वरूपका भगवान्को निवास हुने मान्यता छ। दैनिक नेपालगञ्जमा खबर छापिएको छ। पश्चिम डायरीमा आर्थिक गणनाबाट हुने फाइदा,
आर्थिक गणना हाम्रो सरकारले गरिरहेछ र सकारात्मक कुरा हो र योबाट हामीलाई हाम्रो सरकारले पनि थाहा हुन्छ कि हाम्रो कति व्यापारी छन्, कति व्यापारी मर्कामा छन्, कति व्यापारी छन् कि छैन। अहिले लेखाजोखा थिएन, अब एउटा डाटा पुग्ला, राम्रै कुरा हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483553523।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सरकारले वैशाख 1 गतेबाट मुलुकभर आर्थिक गणना सुरु गरेको छ। आर्थिक गणनाबाट मुलुकको आर्थिक अवस्थाको बिम्ब प्रष्ट हुन मद्दत पुर्याउँछ। आर्थिक गणनाले आर्थिक अवस्थाको मात्र होइन, मुलुकमा सञ्चालित व्यापार व्यवसाय उद्योगहरूको अवस्थाको पनि चित्रण हुन्छ। बाँकेमा पनि आर्थिक गणना सुरु भएको छ। यसै सन्दर्भमा सहकर्मी शम्भु थारूले सङ्कलन गरेको आजको नागरिक आवाज।
विजय कुमार भेट, गुरु कृपा कपडा पसलको प्रोप्राइटर। यो आर्थिक गणनाले पहिलापटक हामी थाहा पायौँ। आर्थिक गणना हाम्रो सरकारले गरिरहेछ र सकारात्मक कुरा हो र योबाट हामीलाई, हाम्रो सरकारलाई पनि थाहा हुन्छ कि हाम्रो कति व्यापारी छन्, कति व्यापारी मर्कामा छन्, कति व्यापारी छन् कि छैन, अहिले लेखाजोखा थिएन, अब एउटा डाटा पुग्ला, राम्रै कुरा हो। अब सरकारलाई पनि कसलाई त यो जानकारी हुन्छ, हाम्रो व्यापारी यो खुला सिमानामा पनि बसेर कति मारमा छन्, कति मात्रै ट्याक्स तिर्नको लागि मात्रै व्यापारी छन्, कति मरिरहेछन्, ट्याक्स तिर्ने काबिल छन् कि छैनन्, उनको पनि कसलाई माथि थप कसलाई त ट्याक्स तिराइरहेछ। अब यो सब लेखाजोखा गएपछि हामी सरकारबाट हाम्रो लागि के गर्छन्, उसको लेखाजोखा पछि उसको पछि त हेर्छन् सर, योजना बनाउन सक्छ, हाम्रो डाटा पुग्यो भने।
मेरो नाम धनवार बुढा छेत्री, व्यवसायमा धनधन वस्त्रालय बैजना छ सम्झना बजार। स्पष्ट शुद्ध तरिकाले आर्थिक गणना गरियो भने त यसलाई नाफा नै हुन्छ। अब त्यो आर्थिक गणनाको नाममा भत्ता लिने मात्रै भयो त, खै यस्तो भयो त, नाफा उठाउँ नोक्सानी बढी होला। देशमा मेन मुटु कति छ त भन्ने मेन एक नम्बर कुरो त त्यही फाइदा हुन्छ नि, देशलाई मसँग कति छ, मेरो देशभित्र कति छ त भन्ने स्टार्टेड होला त्यही। त्यो डाटा सङ्कलन गरिसकेपछि नै बाँकी स्पष्टता त्यसपछि हुन्छ नै। अब देशलाई फाइदा नहुने भए त राज्यले पनि किन गर्थ्यो र? यो चोरी निकासीहरू कम मात्रामा होला, हामी व्यापारी भाउँदा सबभन्दा पहिले त यो चोरी निकासी बन्द भयो भने त्यसै शुद्ध नाफा छँदै छैन देशलाई त।
अमृत बहादुर बुढा थो कि भेरीगङ्गा 8 सुर्खेत जरे बजार, म कपडा व्यवसाय गर्छु। यो सकारात्मक पक्ष हो, कति व्यापारी छन् यो राज्यमा, कस्तो कस्तो छ भन्ने कुरा बुझ्नलाई होला नि। डाटा कलेक्सन हुने भयो अनि सरकारलाई थाहा हुने भयो खास व्यापारी कत छ, के भइरहेछ भन्ने कुरा, योजना बनाउनु सजिलो हुने भयो।
मेरो नाम आयुष कुमार व्यास, म एउटा व्यापारी हो ननकुरा मुलिरामबाट। हजुर, यो आर्थिक गणनाबाट हाम्रो देशमा एउटा त्यो सब रेकर्ड हुन्छ सरकारलाई कि हाम्रो कस्तै व्यापारी छन्, कस्तै के हुन्छ, हाम्रो एउटा डाटा बनेको हुन्छ, हाम्रो कसरी अगाडि बढोस्, हामी कसरी विकास गरौँ भन्ने, व्यापारीले कसरी विकास गरेको हो, त्यसैलाई यो राम्रो कुरा हो।
प्रदेश 5 का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटन र सडकमा प्राथमिकता दिइने बताउनु भएको छ। जनताको सेवा नजिकबाट दिने गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरकार क्रियाशील रहेको उल्लेख गर्दै उहाँले प्रदेशले यस क्षेत्रको समृद्धिका लागि ठोस योजनासहित काम गरिरहेको बताउनुभयो। कान्तिपुरमा खबर छ।
बाँकेको कोहलपुरमा जारी आशीर्वाद पेन्ट्स नेपालगञ्ज कप T20 क्रिकेट प्रतियोगितामा आज 2 खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा लुम्बिनी र दङ्गाली बीच हुनेछ भने दोस्रो खेलमा रोल्पा र बर्दिया भिड्ने भएका छन्। हिजो भएको पहिलो खेलमा लुम्बिनी यात्री 6 विकेटले विजय भएको हो। बाँकी ब्लास्टरको 139 रनको चुनौती पुरा गर्न मैदानमा उत्रिएको लुम्बिनी यात्रीजले 4 विकेटको क्षतिमा जित निकालेको हो। यो खेलको म्यान अफ द म्याचको पुरस्कार लुम्बिनीका विशाल खत्रीलाई प्रदान गरियो। प्रतियोगिताको दोस्रो खेलमा दङ्गाली गोर्खाजले रोल्पा गुरिलाजलाई 6 विकेटले पराजित गर्यो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सार्वजनिक स्थलको अतिक्रमण हटाउने अभियानले तीव्रता पाएको छ।
वीरेन्द्रनगर नगरपालिकाले एक महिनादेखि यो अभियानको सुरुवात गरेको हो। हालसम्म नगरपालिकाभित्रको 90% अतिक्रमित क्षेत्र खाली गराइएको नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो। सार्वजनिक स्थल अतिक्रमण गरेर घर टहरा लगायतका भौतिक संरचना निर्माण गर्दा प्रदेशको मुटु वीरेन्द्रनगर कुरूप बन्दै गएको थियो। यस्तै बजार क्षेत्रमा व्यापारीहरूले फुटपाथमा सामग्री राख्ने लगायतका कारणले दुर्घटना पनि बढ्ने सम्भावना रहेको थियो। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन्। तीन संस्थाका पदाधिकारीको हिजो बसेको बैठकले भौगोलिक 7 र गैर भौगोलिक 3 गरी 10 प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय भएको हो। यी वैशाख 22 गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले 5, प्रेस युनियन 2 र प्रेस सेन्टरले 3 प्रदेशको नेतृत्व लिने सहमति गरेको युनियनका उपमहासचिव भीष्मराज ओझाले जानकारी दिनुभयो।
जिल्ला अस्पताल भुछिएको उच्च जोखिममा परेको छ। अस्पतालको दक्षिणी भागमा पर्ने पाखोमा सिमकोटका स्थानीयले जथाभावी ढुङ्गा तथा बालुवा निकाल्न थालेपछि भुछिएको जोखिममा परेको हो। यो हुम्लाको खबर हो। जनक बहादुर शाहीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बबई नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनामा बजेट अभावले प्रभावित हुने देखिएको छ। बबई नदीको कटान, डुबान तथा पटानबाट गुलरियालाई सुरक्षित बनाउन लक्ष्यका साथ सुरु गरिएको आयोजनाका लागि यस वर्ष न्यून बजेट विनियोजन गरिएपछि काम प्रभावित हुने देखिएको छ। बबई नदीको दायाँ किनारमा 28 किलोमिटर तटबन्ध र स्पर निर्माणका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन विभागबाट 3,92,00,00,000,000 गुरु योजना स्वीकृत भएकोमा हालसम्म करिब 29 करोड जति मात्र बजेट निकासा प्राप्त भएको र सो रकममध्ये वैशाखसम्म मात्र पुग्ने देखिएको छ। दैनिक नेपालगञ्जमा एम घिमेरेले खबर लेख्नु भएको छ।
जिल्ला वन अबदेखि डिभिजन कार्यालयमा रूपान्तरण हुने भएको छ। मुलुककै धेरै वन क्षेत्र रहेको कैलालीमा वनका 2 डिभिजन कार्यालय रहनेछन्। प्रदेश सरकार मातहत रहने गरी हालको जिल्ला वन कार्यालय डिभिजन कार्यालयमा गाभिनेछ। मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यातायात क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूलाई सरकारले निरन्तरता नदिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले यातायात क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने नगराउने निर्णय गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 तीन दिने च्याउखेती तालिम सञ्चालन गरिएको छ। मानव अधिकार सचेतना मञ्च र नेपालगञ्ज उपमहानगरपालिका 6 वडाको आयोजनामा हडिया बाबामा तालिम सञ्चालन भएको हो। तालिममा स्थानीय 25 महिलाहरूको सहभागिता रहेको थियो।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियामा झुटो विवरण पेश गरी नागरिकता लिने 450 कारवाहीको सिफारिस। बर्दिया राजापुर हुँदै कैलाली जोड्ने सडक सञ्जाल नजोडिँदा यातायात सञ्चालन भएन।
अदालतको आदेशले नेपालगञ्जका दीपिका सोनीद्वारा नागरिकता प्राप्त। रुकुम जिल्ला डाक्टर विहीन, जाजरकोटमा औषधि अभाव कायमै।
प्रदेश 7 खोटो संकलनको विषयमा विवाद। संकलनमा स्थानीय सरकारको रोक, कर्णालीको बजेट तयार, नीति तथा कार्यक्रममाथि छलफल सुरु।
र आज अक्षय तृतीया पर्व मनाइँदै नेपालगञ्ज क्रिकेटमा आज लुम्बिनी र दङ्गाली तथा रोल्पा र बर्दिया बीच खेल हुँदै। हवस् त, प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज वैशाख 5 गते बुधबार, अप्रिल 18 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।